باطل پہچانا جائے، حق اور باطل کے درمیان شناخت کی جائے کہ حق الگ ہو اور باطل الگ ہو۔ آدمی پر جب حرص و ہوا کا غلبہ ہوتا ہے، خواہشات نفسانیہ کا، اور اس کا مطمع نظر صرف پیٹ بھرنا ہوتا ہے یعنی زندگی گزارنا، تو پھر اس کو حق و باطل سے کوئی غرض نہیں ہوتی، حق و باطل کا امتیاز اس کی نظر سے اٹھ جاتا ہے۔ جب اس کو اللہ کی رضا کا شوق ہوتا ہے کہ اللہ کو راضی کرنا ہے، تب وہ پوچھتا ہے۔ نبی علیہ السلام نے اس کے بارے میں دعا سکھائی، اللہم ارنا الحق حقا وارزقنا اتباعه، یا اللہ حق کو حق دکھا دیجئے اور ہمیں اس کے اتباع کی توفیق بھی عطا فرمائے۔ اللہم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا، اور ہمیں دکھا دیجئے باطل کو باطل، وارزقنا اجتنابا، اور ہمیں اس سے بچنے کی بھی توفیق عطا فرما دیجیے، اس کے بچنے کو ہمارا رزق بنا دیجیے کہ ہم اچھائی کو اچھائی سمجھیں اور برائی کو برائی سمجھیں۔ جب آدمی گناہ کو گناہ سمجھتا ہے تو توبہ کرنا آسان ہوتا ہے، جب گناہ کو گناہ ہی نہیں سمجھتا۔ آج لوگ چوری یا ڈاکے زنی کو گناہ سمجھتے ہیں، ٹی وی دیکھنے اور گانے سننے اور داڑھی کٹانے یا منڈانے کو گناہ نہیں سمجھتے۔ یہی وجہ ہے کہ پتہ ہی نہیں گناہ ہے کیا، سمجھتے ہم کون سا گناہ کر رہے ہیں، ماشاءاللہ پانچ وقت کی نماز پڑھتے ہیں، بعد پانچ بھی نہیں پڑھتے، چار وقت کی پڑھتے ہیں، پھر بھی اپنے آپ کو نمازی سمجھتے ہیں۔ فجر کی نماز بھی اسی طرح ضروری ہے جس طرح ظہر اور عصر کی نماز ضروری ہے۔ داڑھی منڈانا بھی اتنا ہی بڑا گناہ ہے جتنا بڑا گانے سننا اور ٹی وی دیکھنا، ان سب میں گناہ ہی گناہ ہے۔ لیکن آج بہت سے مسلمانوں کو پتہ نہیں ہے کہ یہ گناہ ہے، تو گناہ اور ثواب کی تب غلط کو کم از کم غلط سمجھے۔ جگر مراد آبادی شراب پیتے تھے لیکن شراب کو حرام سمجھتے تھے، اللہ تعالیٰ نے ان کو توبہ کی توفیق دے دی۔ جب آدمی گناہ کو گناہ سمجھتا ہے تو اس پہ توبہ کی توفیق ہوتی ہے، جب گناہ کو گناہ ہی نہ رہے۔ یا مولویوں کی باتیں، حضرت حکیم الامت فرماتے ہیں کہ لوگ کہتے ہیں مولوی مسئلہ بناتے ہیں، فرمایا کہ ایک نقطہ اور بڑھاؤ، بناتے نہیں ہیں بتاتے ہیں، بنانے والے اللہ اور اس کے رسول ہیں، بنانے والے اللہ تعالیٰ ہیں اور اس کو سمجھانے والے آگے بڑھانے والے اللہ کے محبوب ہیں۔ مولوی اس کے دائرے میں رہ کر مسئلہ بتاتا ہے کہ اللہ کے محبوب نے داڑھی مڑانے والوں سے چہرہ پھیر لیا، اس لیے آپ اس سے نفرت کرتے ہیں، جس سے آپ علیہ السلام نفرت کرتے ہیں وہ پکا مسلمان کیسے ہو سکتا ہے۔ لہذا یہ ساری چیزیں قرآن و حدیث سے دیکھ کے اہل علم فرماتے ہیں۔ تو مولوی کوئی مسئلہ بنانے کی جسارت نہیں کر سکتا، اگر کوئی مسئلہ وہ بنائے گا تو خود پکڑا جائے گا، بتانے کا حقدار ہے، وہ بتانے کا روادار ہے، بتا دے گا جو ہے۔ تو اس کو بجائے یوں کہنے کہ مولوی مسئلہ بناتے ہیں، مسئلہ بتاتے ہیں، بتاتے اس لیے تاکہ ہمارا فائدہ ہو کہ بھئی دیکھ لو یہ حق ہے یہ باطل ہے۔ لیکن اگر کوئی اس کے لیے تحقیق نہ کرے اور نہ بیٹھے محفلوں میں، تو کیا مولوی صاحب جا کے گھر میں دروازہ کٹکھٹا کے مسئلہ بتائیں گے، لو بھائی یہ مسئلہ سن لو، تم نے نہیں سنا ابھی تک۔ تو یہ تو تبلیغی جماعت والے جاتے ہیں تو ان کی بھی نہیں سنتے، مولویوں کا یہ کام نہیں۔ پیاسا کنویں کے پاس جاتا ہے، پیاسا کنویں کے پاس جاتا ہے، یعنی جو طالب ہوتا ہے اس کو جانا چاہیے کہ وہ جا کے اہل علم سے سیکھے کہ مجھے دین سکھاؤ، میں مسلمان پیدا ہوا ہوں، لیکن ہمیں پتہ ہی نہیں ہے کہ مسلمانوں کے کام کیا ہیں۔ مسلمانوں کے کام وہ بتائیں گے کہ بھئی نمازیں پڑھو، پانچ نمازیں پابندی سے پڑھو اور گناہ سے بچو، پھر گناہ کی فہرست دی جائے گی۔ حکیم الامت نے جو کتاب لکھی ہے جزاء الاعمال، اس میں تمام گناہوں کی فہرست۔ آج غیبت کرنے کو بھی نمازی لوگ گناہ نہیں سمجھتے، اس کی برائی کر دی، جھوٹ بول دیا، گالی دے دی، گولی دے دی، نمازی لوگ بھی گالیاں دیتے ہیں، گولی دیتے ہیں، جھوٹ بولنے کا نام گولی، میں نے اس کو گولی دے دی، میں نے بات بنا دی، بات بنایا نہیں بلکہ سیدھا بولو نا جھوٹ بولا، جھوٹ بولنا گناہ کبیرہ ہے، اتنا بڑا گناہ کبیرہ ہے کہ فرشتہ ایک میل دور چلا جاتا ہے جھوٹ بولنے والے سے۔ لہذا آج بڑا افسوس کی بات یہ کہ مسلمان ایمان والا کلمے والا حق اور باطل کو، یعنی غلط اور صحیح کی پہچان اس کے اندر نہیں رہی۔ اب آدمی کہے کہ یہ مولویوں کا کام ہے، تو مولوی تو مسجد اور مدرسے میں یہ کام کر رہا ہے، آپ جائیے حاصل کیجئے، وہ گھر گھر تو آ کے بتانے سے رہا۔ لہٰذا اگر سب مسلمان اہل علم سے رابطہ کریں اور ان سے کہیں ہمیں بہشتی دیور پڑھا دیجئے، یہاں جتنی تعلیم ہوتی ہے شروع میں 40-50 آدمی آتے ہیں، 30-40، بعد میں 5 آدمی رہ جاتے ہیں۔ سارے کام ضروری ہیں، دین کی تعلیم غیر ضروری ہے۔ सारे सारे भाग जाते हैं, क्योंकि ये ज़रूरी काम वो ज़रूरी काम, इतवार को कोई ज़रूरी काम नहीं, सोना ज़रूरी है, लिहाजा इतवार को भी नहीं चली क्लास। हमने इतवार के इतवार किया था, उसमें भी शुरू में 25 आदमी आए थे, अब 5 आदमी आते हैं, लेकिन हमारे अहले इल्म अल्हम्दुलिल्लाह उसको भी लेके बैठे रहते हैं, चलो ये हुज्जत भी पूरी हो जाए कि हमने तो अपना काम कर लिया, अब कोई ना आए तो इसका इसमें क्या कसूर। तो लिहाजा ये शौक़ ज़ौक पैदा करना तो मुसलमानों का काम है कि वो दीन को सीखें और सही को सही समझें, गलत को गलत, जब सही और गलत की पहचान हो जाएगी तो फिर उसके बाद आगे काम करना आसान होगा। कोई ना कोई डंडी हम मारते हैं, बाद रखते हैं दाढ़ी तो एक मुट्ठी नहीं रखते, उससे पहले कटाते हैं, ये भी गुनाह है। बाद एक मुट्ठी रखते हैं उसमें काला खिजाब लगाते हैं, काला खिजाब लगाना चाहे बाल में हो या दाढ़ी में हो ये गुनाह है। आपने फरमाया ऐसों का चेहरा कयामत के दिन स्याह कर दिया जाएगा। मैं एक बुजुर्ग के पास बैठा था, दो आदमियों को उन्होंने नसीहत की। आजकल क्या है, वो काला कोला पोली कलर लगा लेते हैं और उसमें ऊपर लिखा रहता है ब्राउन। अब ये डब्बा कयामत के दिन नहीं चलेगा, ये कलर चलेगा, इसमें कलर कौन सा है। लिहाजा मेहंदी लगाना जायज है, ब्राउन ब्राउन कलर जायज है, लेकिन काला करना गुनाह है। तो हर क्या चीज़ हम कोई काम करते भी हैं तो उसमें भी कोई ना कोई डंडी मारते हैं, तो इसलिए हर काम जब सही होगा तो हम सही अल्लाह के प्यारे बंदे बनेंगे। जिसको प्यारा बनना होता है हर बात में पूछता है, हर बात में। देखिए आप मार्केट जानते हैं कि कौन सी मार्केट में ज़्यादा बेहतर है। मुझे याद है कि औरंगी टाउन से जो लोग आते थे साइड एरिया में मैं जॉब करता था, तो वो अलीगढ़ और बनारस की मार्केट से ख़रीदारी करते हुए आते थे, क्योंकि वहाँ सामान सस्ता मिलता है। तो दुनिया के मामले में हमें सब पता है कि कहाँ सस्ता मिलता है, कहाँ महंगा मिलता है, कौन सही चीज दे रहा है, कौन गलत। लेकिन दीन के मामले में बस हर चीज़ कबूल कर ली और हर जगह बैठ गए, अरे मियाँ बस अल्लाह ताला कबूल करने वाला है। एक खांचा लगाने वाले खान साहब को भी पता है कि 80 रुपये का कितना, 100 रुपये में 20 रुपये का अगर बच्चे ने चने खरीदे हैं तो 80 रुपये वापस करना है, ये उसको भी मालूम है, लेकिन दीन के मसाइल मालूम नहीं। अच्छा हमें तो पता ही नहीं था, अभी तक पता नहीं था, इतने बड़े बड़े मसाइल जब पता चलते हैं कि सुन्नतों में उस दिन जब ये मसाला मैंने असर के बाद ही एक दफ़ा बयान किया तो एक बड़े मियाँ जो 60 साल के थे उन्होंने कहा अभी तक तो मैं ऐसा ही पढ़ता था। वो क्या है कि जैसे फ़र्ज में 4 रकत में पढ़ते हैं, 4 रकत में दो दो भरी पढ़ते हैं, दो खाली पढ़ते हैं, यानी पहले दो में सूरत पढ़ते हैं, दूसरे दो में सूरत नहीं पढ़ते। तो बाज़े लोग सुन्नत में भी ऐसा ही करते हैं, वो समझते हैं हर 4 रकत में ऐसा है, हालांकि ऐसा नहीं है। जब उन्हें बयान किया उन्होंने कहा मैं तो ऐसे ही पढ़ता रहा, अब क्या होगा। मैंने कहा अब क्या हो सकता है सिवाय इस्तग़फ़ार के। फिर एक मुफ्ती साहब बैठे थे, उन्होंने कहा तुमने बता दिया इस्तग़फ़ार के सिवा, जबकि नफिल जो सुन्नत गैर मुअक्कदा है वो नफिल के हुक्म में है, और नफिल अगर शुरू कर दी जाए तो वाजिब हो जाती है। अब ये मसला पूछो। फिर मैंने बड़े मुफ्ती साहब से मसला पूछा, उन्होंने भी कहा कि जितनी इतनी ज़्यादा उन्होंने पढ़ी है तो उसका पढ़ना मुहाल है, लिहाजा इस्तग़फ़ार करें, आइंदा मसले को समझें। और इसीलिए मसला सीखना चाहिए, इतने अरसे पढ़ी हुई नमाज़ें सब बातें हो गई, वाजिब लिहाजा हैं, अब इतनी पढ़ना मुश्किल है, इसलिए वो कह रहे हैं कि पढ़ना मुश्किल है, लिहाजा उसको उस पर इस्तग़फ़ार ही किया जाएगा। लेकिन ये सोचने की बात है कि मुसलमान पैदा हुआ 60 साल की उम्र तक उसको ये मसला मालूम नहीं है। और फिर मैंने इसकी वजह भी बताई कि वजह क्या है, फ़र्ज़ में 2 रकत के में तिलावत की और सुन्नत और गैर मुअक्कदा मुअक्कदा हर में चारों रकतों में तिलावत होती है, सूरतें मिलाते हैं। वजह इसकी क्या है कि पहले जब नमाज हम पर फ़र्ज़ की गई उम्मत मुस्लिमा पर, नबी अलैहिस्सलाम को जिब्रील अमीन अलैहिस्सलाम ने आकर तरीक़ा बताया, उस वक्त सब नमाजें 2-2 रकत थी, फजर भी 2, जहर भी 2, असर भी 2, मगरिब भी, सब 2-2 थी। फिर बाद में अल्लाह ताला जो चाहते हैं अपने अहकामात में तब्दीली फरमाते हैं। उस वक्त सलाम करना, सलाम का जवाब देना भी नमाज में जायज़ था, क्यों, तलावत में अब भी जायज़ है ना, जिक्र में अब भी जायज़, नमाज में मना कर दी, बाद में नमाज में मना कर दी, तो अल्लाह ताला की मर्ज़ी। तो उस वक्त 2-2 नाजिल हुई नमाज, फिर उसके बाद फिर तब्दीली की गई, जहर और असर को 4 कर दिया गया, लेकिन पहली में क़िरात को बारीक बाकी रखा गया, बाद वाली में क़िरात को छोड़ दिया गया कि सिर्फ अलहम्द शरीफ कोई पढ़ ले। और इमाम अबू हनीफा रहमतुल्लाह ताला का फतवा इस पर है, 3 सुबहान अल्लाह की मकदार अगर तीसरी और चौथी रकत में खड़ा हो जाए कोई तो नमाज हो जाएगी। से आप पढ़ ले सुबहान अल्लाह सुबहान अल्लाह सुबहान अल्लाह, या इतनी देर खड़ा भी रहे तो भी उसकी नमाज जो है 4 रकत वाली फ़र्ज अदा हो जाएगी। लेकिन सुन्नतों में ये नहीं चलेगा, क्योंकि सुन्नत तो 4 है तो 4 ही है, इसलिए। और मगरिब की 3 रकत बाद में 2 की जगह 3 रकत हो गई। फिर ऐसा भी हुआ कि आप अलैहिस्सलाम को सजदा सहव हुआ, वही आदत थी 2 रकत वाली, आपने 2 रकत नमाज पढ़ के जोहर की नमाज में 2 रकत पढ़ के सलाम फेर दिया, پیچھے صحابہ قابل قابل ہوتے تھے، اور یہی ہونا چاہیے کہ پیچھے وہ لوگ ہوں جو دین کے مسائل جانتے ہوں، جو فسق و فجور میں مبتلا ہوں، وہ امام کے پیچھے کھڑے نہ رہیں، ذرا دائیں بائیں کھڑے ہوں۔ تو پیچھے کون ہوتے تھے؟ حضرات شیخین عبی ابن کعب، یہ بڑے بڑے لوگ ہوتے تھے۔ تو ان کو بولنے کی ہمت نہیں تھی، ان کو آپ کا ادب مانے تھا کہ ہم نبی علیہ السلام کو نصیحت کیسے کریں کہ آپ نماز بھول گئے۔ ایک دور سے پیچھے سے ایک صحابی جن کا نام روایات میں ذوالیدین آتا ہے، ذوالیدین دو ہاتھوں والے، یہ نام بھی آپ علیہ السلام نے رکھا تھا مزاحن اور ان کی دلجوئی کے لیے، ذوالیدین رضی اللہ تعالیٰ وہاں سے کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، پھر نماز میں تبدیلی ہو گئی یا آپ بھول گئے ہیں؟ پھر آپ نے دو رکعت پڑھ کے نماز کو مکمل کیا۔ پتہ چلا کہ یہ سب مسائل پتہ ہوں گے تو یہ ذہن میں رہے گا، فرض دو تھے چار ہوئے، اس لیے اب آخری دو رکعتوں میں اب پھر بھی بالفرض کوئی اکیلے پڑھ رہا ہے تو عادت ہوتی ہے سنتوں کی طرح پڑھنے کی، ملا لیا اس نے نماز ہو جائے گی، سجدہ صاف نہیں۔ کوئی ملا لیتا ہے بھی سجدہ صاف کرتا ہے کہ پتہ نہیں میں نے سورت پڑھ دی سجدہ صاف نہیں، زیادہ کیا ہے اس نے، کمی نہیں کی۔ واجب کے چھوٹنے سے سجدہ صاف لازم ہوتا ہے، لہٰذا اگر کسی نے بغلطی سے ملا لی یہ سورت تو وہ سجدہ صاف نہیں کرے گا۔ ہاں اگر چار رکعت والی نماز میں اگر وہ تحیات کے بعد درود شریف شروع کر دے گا تو امام ابو حنیفہ رحمۃ اللہ تعالیٰ فرماتے ہیں اللہم صلی علی محمد وعلی آل محمد، اتنا بھی پڑھ لیا تو اب اس کے بعد اگر وہ بیٹھا رہا تیسری رکعت میں تو اب سجدہ صاف لازم ہو جائے گا، کیونکہ اس نے بھول کر یہ کام کیوں کیا، اس بھول کا یہ جرمانہ ہے کہ سجدہ صاف ادا کرے تو نماز ہو جائے گی۔ اللہ تعالیٰ ہمیں مسائل سیکھنے اور عمل کرنے کی توفیق عطا فرمائے، الحمدللہ رب